السلام علیکم ورحمۃ اللہ وبرکاتہ. صحیح بخاری کتاب البیوع. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ارنا الحق حقا وارزقنا اتباعہ ارین البات البات ورژن جتنابا، امین یا رب العالمین. جیسے کہ آج ہم کتاب البیوع میں سود کے تعلق سے شروع کر رہے ہیں ابواب. اللہ تعالیٰ کا فرمان کہ اے ایمان والو، سود در سود مت کھاؤ اور اللہ تعالیٰ سے ڈرو تاکہ تم فلاح پا سکو. حدیث نمبر 2083. اس کتاب میں حدیث نمبر 2083 ہے آپ کی کتاب میں، واللہ عالم. سب سے پہلے ہم دیکھتے ہیں کہ سود ہے کیا. جیسے کہ یہاں پر امام بخاری قرآن کی آیت ہی لائے ہیں. اعوذ باللہ من الشیطان الرجیم. یا ایہا الذین آمنوا لا تأکلوا الربا اضعافا مضاعفا واتقوا اللہ لعلکم تفلحون. اے ایمان والو، سود در سود مت کھاؤ اور اللہ تعالیٰ سے ڈرو تاکہ تم فلاح پا سکو. اور ہم جانتے ہیں کہ سود کی حرمت کے بارے میں بہت ساری آیتیں ہیں. سورہ آل عمران میں ہمیں ملتا ہے کہ جو سود کھاتے ہیں اللہ اور اس کے رسول کی طرف سے ان کے لیے اعلان جنگ ہے، اور یہ بڑھتا چڑھتا سود کھانا چھوڑ دو. اصل میں سود ہے کیا، یا ربا کا مطلب کیا ہے؟ لا تأکلوا الربا، جو قرآن میں لفظ آیا اس کے لیے ربا کا لفظ آیا ہے. ربا آپ کو معلوم ہوگا کہ بڑھوتری کو کہتے ہیں، دگنا بڑھوتری، گرو ہونا. اور پہلے زمانے میں یعنی جاہلیت میں یہ معاملہ تھا کہ جب وعدہ کا وقت، یعنی کوئی کسی سے قرض دیتا اور وہ پورا ہونے کا وقت آ جاتا تو اس سے کہتے، قرضدار سے کہتے، تو ادا کرتا ہے یا سود دینا پسند کرتا ہے؟ اگر وہ نہ دیتا تو سود لگا دیتے اور اصل میں شریک کر لیتے. اس طرح سود کی رقم جمع ہو کر دگنی یا ٹرپل ہو جاتی. تو اللہ نے اس کا ذکر فرمایا اور منع کیا، اور اس کا مطلب یہ نہیں ہے کہ اصل سے کم یا ہلکا سود کھانا درست ہے. شریعت میں سود ہلکا ہو یا بھاری، یعنی تھوڑا ہو یا زیادہ، یہ مطلقاً حرام اور ناجائز ہے. تو ربا کے معنی ہوتے ہیں بڑھوتری، اضافہ. اب کہیں سے بھی اگر آپ نے کسی کو بطور قرض کے یا کوئی چیز دی، آپ نے 100 روپیز کی کوئی چیز دی یا 100 ریال کی کوئی چیز دی کسی کو، اور آپ کو بدلے میں واپس 101 ملتے ہیں، ایون اگر 1 ریال بھی ایکسٹرا آپ لیتے ہیں، تو وہ بھی سود ہو جائے گا. صحابہ کرام اور ہمارے جتنے بھی اسلاف گزرے ہیں علماء، ان کے بارے میں آتا ہے کہ وہ جس شخص کو قرض دیتے تھے وہ اس کے سامنے سے گزرنا بھی گوارا نہیں کرتے تھے. امام ابو حنیفہ رحمہ اللہ علیہ کے بارے میں آپ کو معلوم ہوگا کہ جس کو قرض دیا تھا تو وہ شخص قرض ادا کرنے میں تھوڑی دیر کر رہا تھا، تو آپ کو لگتا ہے کہ جب وہ شخص وہاں سے گزر رہا ہے تو آپ وہ راستہ ہی وہاں سے بدل لیتے تھے، کہیں وہ شرمندہ نہ ہو جائے. اور بعض اسلاف کے بارے میں تو آتا ہے کہ وہ لوگ جس شخص کو قرض دیتے تھے اس کے سائے میں بیٹھنا بھی گوارا نہیں کرتے تھے، اس کا سلام کرنا بھی ان کو مشکل لگتا تھا کہ کہیں ہم کو ہمارے قرض کے بوجھ کی وجہ سے تو سلام نہیں کر رہا تھا، یہ ایکسٹرا چیز تو نہیں ہو جائے گی جو ہم لے رہے ہیں اس سے، یعنی کوئی فیور، یا اس کے گھر کے سائے میں ہم بیٹھیں گے تو یہ وہ ہمارے قرض کا بدلہ لینا نہ ہو جائے اور وہ سود میں نہ آ جائے. سبحان اللہ، آپ دیکھیں تقوی، واقعی میں تقوی کے بھی لیول ہوتے ہیں. اور جو بھی ہمارے بزرگ گزرے ہیں، ہمارے آبا و اجداد، ہمارے علماء، ہمارے اسکالرس، انہوں نے ہمیں اتنے بہترین ہمارے لیے کرائٹیریا دے کر گئے ہیں وہ ہمارے لیے، کہ اگر ہم اس پر چلیں تو ہم کامیاب ہو سکتے ہیں. تو بہرحال بیع میں، یعنی جو خرید و فروخت میں بھی، دراصل وہ ساری چیزیں منع ہیں، ناجائز ہیں، حرام ہیں، جس میں کسی کو دھوکہ دیا گیا ہو، جس میں کسی کا نقصان کیا جا رہا ہو، جس میں کسی پر ظلم کیا جا رہا ہو. تو سود اصل میں ظلم میں آتا ہے کہ کوئی بیچارہ مجبور شخص، اس کو 100 ریال کی ضرورت ہے اور آپ اس سے واپس دیتے وقت اس کی ضرورت پوری کرنے کے لیے آپ اس کو اگر 100 دے رہے ہیں تو آپ اس سے واپس دیتے وقت اسے اس کا 10% لیتے ہیں، 20% لیتے ہیں، جتنا بھی آپ سود لیتے ہیں جو بھی بینک والے کرتے ہیں. تو یہی تو ظلم ہے اصل میں، کہ آپ نے سامنے والے کی مجبوری کا فائدہ اٹھایا. اور حدیث کی طرف آنے سے پہلے تھوڑا سا یہ دیکھنا ضروری ہے کہ آج دنیا میں کیسے سود کے شکنجے میں سب کو جکڑ دیا گیا ہے، پوری دنیا اس کی لپیٹ میں ہے. اگر آپ سارے ملک کی ہسٹری پڑھیں گے तो जो कौन सा है वो, वर्ल्ड इंटरनेशनल मॉनेटरी फंड शायद, अगर मैं गलत ना कह रही हूँ तो। दुनिया के तकरीबन मुल्क उससे कर्जा लिए हुए हैं, और उसको जो दुनिया में जो बड़ी बड़ी मछलियाँ हैं वो उसको कंट्रोल कर रहे हैं समझे। और जैसे वो होता है ना कि बड़ी मछली छोटी मछलियों को निगल लेती है, तो उनका मकसद भी है कि सारे जो छोटे मुल्क है इनको निगल लिया जाए, इनको ख़त्म कर दिया जाए, इनको दुनिया से ही मादूम कर दिया जाए। यानी वो समझते हैं कि चूंकि ये गरीब हैं लिहाजा इनको जीने का भी हक नहीं, इनको थर्ड क्लास कंट्री या फिर क्या लफ्ज़ दिया जाता है, गरीब ममालिक को क्या नाम दिया जाता है, आप लोग बता सकते हैं, मुझे ये अभी अभी याद नहीं आ रहा है। अच्छा, आपको भी याद नहीं आ रहा, कोई बात नहीं जी। थर्ड वर्ल्ड कंट्रीज इसी तरह का कोई जुमला है। तो बहरहाल जी, थर्ड वर्ल्ड, तो दुनिया में कुछ लोगों का कॉन्सेप्ट ये है कि जो बस बड़ी मछली है उन्हीं को जीने का हक है, जो छोटी मछली हैं तो उनको हम खा भी सकते हैं, निगल भी सकते हैं, और हमसे वो हम उनको बगैर उसके हजम कर लें, कोई हमसे सवाल ना करे। तो जो वर्ल्ड इंटरनेशनल मॉनेटरी फंड है, आप देखेंगे कि जो मुल्क है, अगर 50 साल पहले किसी कंट्री ने वहाँ से कर्जा लिया था कितने भी करोड़ का, हम तो जो भी फिगर होगा हम कम ही बोलेंगे, वो बहुत ज़्यादा कर्ज है असल में। तो आज वो सारे के सारे कंट्रीज 50 साल गुजरने के बाद भी कोई एक कंट्री भी अपना पूरा कर्जा अदा नहीं कर सका, बल्कि वो जो उसका सूद बढ़ता गया इन 50 सालों में, तो वो ट्रिपल क्या उससे भी कहीं ज़्यादा हो गया। और अब वो कभी इन्हें कयामत तक ये सारे कंट्रीज अपना वो कर्जा अदा कर ही नहीं सकते, बस सूद देते चले जा रहे हैं, सूद देते चले जा रहे हैं, सूद देते चले जा रहे हैं, और यही तो नुकसान है सूद का असल में जी। डेवलपिंग कंट्रीज भी कहा जाता है, ये अंडर डेवलप्ड कंट्रीज भी कहते हैं, बिल्कुल सही है, जज़ाकल्लाह खैर। यानी वो जो जो गरीब कंट्री है बेचारे, उनको ऐसी हकारत की नज़रों से देखा जाता है कि जैसे वो कोई कुछ है ही नहीं उनकी नज़रों के सामने, और उनको सूद पर सूद देकर उनको मज़ीद बारावर मज़ीद उनका बोझ बढ़ाया जाता है। और ये कंट्रीज सारे 50 साल से कर्जे देने में ही अपनी पूरी ज़िंदगी गुजार रहे हैं, तो भला वो तरक्की कैसे कर सकते हैं, क्योंकि जो वर्ल्ड की ये जितनी जो इकोनॉमी है उस पर तो ये बड़ी मछलियों ने कब्ज़ा कर रखा है, तो छोटी मछलियों को वो निगलते चले जाते हैं। तो अब यहाँ पर मसला यह है कि ये जो सिस्टम, ये जो निज़ाम फैलाया गया, इन एक तरह से सूद के शिकंजे में सबको जकड़ दिया गया, और अब उससे निकलना इंतहाई मुहाल है। और हालांकि अब लोग आ रहे हैं इस तरफ, बहुत सारे कंट्रीज ऐसी हैं जहाँ पर वो बिला सूदी बैंकिंग सिस्टम राइज कर रहे हैं अल्हम्दुलिल्लाह, इवन नॉन मुस्लिम कंट्रीज़ भी। लेकिन आप देखिए कि ऐसे वो जोड़ दिया गया हर चीज़ को, चाहे वो शॉपिंग हो चाहे वो कुछ भी हो, उसमें ऐसे सब एक दूसरे से सब इन्वॉल्व हैं, ये ऐसे जुड़े हुए हैं कि आप उससे बचना भी चाहें तो बच नहीं सकते। और जो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि एक वक्त ऐसा आएगा कि सूद अगर नहीं भी लेना चाहेंगे तो उसकी डस्ट ज़रूर तुम्हें पहुँचेगी। यानी इस कदर सूदी सिस्टम को इतना ज़्यादा इन्वॉल्व कर दिया जाएगा पूरी दुनिया में, ये इतना ज़्यादा यानी उसमें जकड़ दिया जाएगा कि उससे तुम निकलना भी चाहो तो निकल नहीं सकोगे, उसकी डस्ट तुम्हें ज़रूर पहुँचेगी। और आज आप देखें कि जो जितने भी बैंकिंग सिस्टम है, हमारे पास जो कार्ड्स हैं, जो भी हम बैंक के कार्ड यूज़ करते हैं, और अभी जो सबसे बढ़कर जो शॉपिंग, ऑनलाइन शॉपिंग में जो एमई सिस्टम आ रहा है, EMI, कि एमई के थ्रू शॉपिंग कर लो, आपके पास पैसे नहीं है, वो एमई जो जो कि सारे बैंकों का एक मजमूआ है, वो आपके पैसे पे कर देगा। और फिलहाल वो आपको बता रहे कि वो आपसे सूद नहीं लेगा, लेकिन एक्चुअली उनका पूरा जो सिस्टम है वो सूद ही पर मबनी है। यानी वो चीज़ जो दी जाती है, जो बेची जा रही है, वो कंपनीज से उनका इतना ताना बाना है अंदर ही अंदर, क्योंकि तुम्हारी चीज़ें हम बिकवा रहे हैं ना भाई, क्योंकि उनको क्या फ़ायदा। कोई आप मुझे बताइए, आजकल भाई बहन भी किसी के काम नहीं आ रहे, कि अगर आपको कोई एक चीज़ फ्लैट ख़रीदना है, अगर आप अपने भाई बहन से कहेंगे, वो कहेगा कि भाई मुझे खुद लेना है, मैं कैसे इतनी बड़ी अमाउंट आपको दे सकता हूँ, है ना। तो ये एमी भला वो आपकी कौन सी खून की रिश्तेदार आ गई जो आपको शॉपिंग करवा रही है जो आप चाहें, और आप जो चाहें ख़रीदते रहें उससे, तो भी कुछ ना कुछ तो गर्ज पोशीदा होंगी ना उनकी, है कि नहीं, आप बताइए। जब खूनी रिश्ते किसी को पैसे देने से कतरा रहे हैं, और सही भी बातें देखा जाए तो कौन इतने किसको देगा आज के दौर में। आज इतना मुश्किल वाला दौर है, महंगाई हद से बढ़ गई है, गल्फ़ में रहने वालों के अलग प्रॉब्लम्स है, लेवी है, वैट है, इंडिया पाकिस्तान में रहने वालों के अलग प्रॉब्लम्स है, महंगाई बहुत ज़्यादा है, वेस्ट में रहने वालों के अलग हाल हैं कि उनको तो अपनी सैलरी का बहुत सारा हिस्सा टैक्स में ही दे देना पड़ता है, और जो वहाँ उनको वैट है, हर चीज़ महंगी है। तो ऐसे दौर में कौन कौन किसी की मदद करेगा भला बताइए। तो तो ये जो एमी सिस्टम है शॉपिंग का, एक्चुअली ये भी सूद की दूसरी शक्ल है। वैसे तो बाजार सूद कहते हैं ना कि सीधे हाथ से या सीधी तरह से आप लुकमा अपने मुंह में डालें, और एक होता है कि आप हाथ घुमाकर अपने सर के पीछे से लुकमा अपने मुंह में डालें, तो एक्चुअली यही एमी है, ईएमआई। चाहे गाड़ियाँ ख़रीदनी हो, चाहे छोटी शॉपिंग हो, चाहे बड़ी शॉपिंग हो, चाहे छोटे लेवल की चाहे बड़े लेवल की शॉपिंग हो, तो ये जो कंपनीज़ बीच में आ रही हैं और कहती हैं कि आप शॉपिंग कर लें, हम आपके पैसे पे कर देंगे, आप बाद में हमें देते रहना, तो कोई सगा रिश्ता है हमारा उनसे? नहीं। लेकिन सूद, यानी सूद ने इतना, वो कहते हैं कि छूकर उनको बावला कर दिया है, ये तखब्बत हुशैतान के खपती बना दिया है, कि इसकी वजह से वो इतने सरधड़ की बाजी लगा रहे हैं अपनी, अपना हर यानी इंश्योरेंस पॉलिसी, बीमा पॉलिसी, लोन सिस्टम, घर बनाना और पता नहीं क्या क्या, इतने खूबसूरत स्लोगन उन्होंने दिए हैं बैंक में, यकीन जानिए। और उसकी टीवी पर एडवर्टाइजमेंट, रोड पर हर जगह उसकी एडवर्टाइजमेंट, ये सब कुछ क्या है असल में देखा जाए तो? ये सब सूदी सिस्टम को फैलाने के काम है। और ये जो आपने देखा होगा, जो वेस्टर्न कंट्रीज़ में जो घर लेने की बात जो की जाती है, क्या कहते हैं उसको, हमेशा मैं भूल जाती हूँ, सॉरी, क्योंकि वहाँ एक पर्सन ज़िंदगी भर घर नहीं बना सकता अपना, तो बैंक लोन देती है, और जब बैंक लोन जी मॉर्टगेज जज़ाकल्लाह खैरन, तो बैंक लोन देती है, जैसे $60,000 बैंक ने दिया, अब एक बंदा बेचारा हर महीने की सैलरी से उसमें से कटाता जा रहा है, अब उसने 10 साल लोन पे कर दिया, अब उसके सिर्फ 2 साल बचे थे और उसने तकरीबन 60% लोन पे कर दिया, ओनली बस उसकी 40% लोन बाकी है या 20% लोन बाकी है, अब वो नहीं पे कर पा रहा, या तो उसकी जॉब चली गई, या अगर समझे हस्बैंड वाइफ से तो हस्बैंड किया तो अल्लाह ना करे डेथ हो गई, समझे इमेजिन करें, समझे जैसे कोविड में अभी बहुत हुआ ऐसा, और या फिर कुछ और प्रॉब्लम आ गई, समझे वहाँ से उसको जाना पड़ रहा है उस कंट्री से, तो अब क्या होता है, वो बैंक वाले क्या करेंगे, वो आएंगे, क्योंकि आप उसके बिल नहीं, सॉरी उसकी जो मंथली किस्त है वो नहीं पे कर रहे थे आप, जो इंस्टॉलमेंट्स हैं, तो वो बैंक वाले आकर आपके पूरे घर पर कब्ज़ा तो नहीं करेंगे, ऑक्शन करेंगे, ऑक्शन लगाएंगे, और वो ऑक्शन में चीज़ बेच, वो घर बेच देंगे, अब वो जो ऑक्शन में जो बेचेंगे तो वो 60,000 जितनी लोन ली गई थी उतने का ही बेचेंगे, और वो पूरे का पूरा पैसा वो बैंक खुद रखेगा, और बेचारा वो जो आदमी जो 4 साल से 6 साल से जिसने 60% लोन अदा कर दी, उसके हाथ कुछ भी नहीं आएगा। आप सोचिए कितनी ज़्यादती है ये, कम अज़ कम ये तो करना चाहिए ना कि भाई ठीक है, अगर वो घर $100,000 का था समझे, तो जो 60% उसने अदा किया $60,000 वो बेचारे को उस आदमी को दे दें, बाकी के 40% आप ले लें। नहीं, बैंक ऐसे नहीं करता है, कहते हैं बल्कि बैंक ये करता है कि पूरा का पूरा पैसा उस बायर से खुद ले लेता है, और जो बेचारा बीच वाला जिसने वो किस्तों पर पैसा लिया था सूद से घर बनाने के लिए, वो बीच में खाली हाथ लटकता हुआ रह जाता है, और इसीलिए ज़्यादातर लोग खुदकुशी कर लेते हैं। आप देखिए इंडिया में तो इतने वाक़ात ऐसे हो रहे हैं, जो ये बैंक से लोन लिए हुए कर्जे थे, और जब ऑक्शन होने लगता है घर बनाने के लिए लोन लिए थे, और अब नहीं पे कर, क्योंकि आपकी इस्तेतात है 100 रुपये की, समझे 100 रियाल की आपकी इस्तेतात है, और आप ख़र्चा करें 1,000 रियाल का, तो आप बताइए आप खुद कहाँ से पे कर सकेंगे, कैसे दे सकेंगे? तो यही तो है, एमी पर भी यही है कि आपकी इस्तेतात ही नहीं कोई चीज़ ख़रीदने की, लेकिन आप ख़रीदते चले जा रहे हैं, ख़रीदते चले जा रहे हैं, अपनी चादर से पाँव फैला रहे हैं, जो एक हमारे जहन में वो बैठ गया ना कि यानी हम लोअर मिडिल क्लास, या फिर हम मिडिल क्लास रहना ही नहीं चाहते, हमने अपना स्टैंडर्ड इतना हाई कर दिया, जो लिविंग स्टैंडर्ड है, कि उस स्टैंडर्ड से हम नीचे आना नहीं चाहते, और उस हाई लिविंग स्टैंडर्ड के लिए हम कुछ भी करने को तैयार हैं, चाहे हमारी इस्तेतात हो ना हो, लेकिन हम ख़रीदेंगे ज़रूर वो ब्रांड वाली ही चीज़, या वो फला चीज़ जो हमको पसंद आ गई है, और फिर वो सूद के ज़रिए से ख़रीदी जाती है, इस तरह से सूदी सिस्टम को सपोर्ट किया जा रहा है। तो आप देख रहे हैं कि जो मॉर्टगेज है उसमें कैसा जुल्म है। और अभी बेंगलोर का वाक़ा है कुछ 1-2 साल पहले का, कि माँ यानी बूढ़ी माँ, बेटा, बहू और उनका एक बच्चा, यही घर बनाने के लिए लोन लिया गया था, बहुत शानदार घर बना, लेकिन उसको पे नहीं कर पा रहे थे, तो अब वो ऑक्शन वाले आने वाले थे कल कि वो घर को ऑक्शन में डालें, यानी बोली लगाई जाती है उसकी, तो उससे पहले ही रात में वो बेटे ने अपनी माँ, बूढ़ी माँ को, अपनी बीवी को और अपने बेटे को जहर देकर और ख़ुद भी जहर खा के सारी चारों पांचों लाशें घर में पड़ी थी जब दूसरी दिन ऑक्शन वाले आए। तो आप बताइए, इंसान अपने ही ऊपर जुल्म नहीं कर रहा है ये सूद की वजह से? और ये वही वाला मामला है ना कि शैतान ने छूकर उसे बावला कर दिया है, तो लेना देना दोनों नाजायज़ हैं सूद। जिससे कल ही एक सवाल आया था मुझे, कि एक बाजी बहुत ही गरीब पर्सन है, किराए के घर में है, किराया भी नहीं दे सकते, इतने मजबूर हैं और उनके पास घर नहीं है रहने को, किराया देना भी बहुत मुश्किल होता है, तो क्या वो घर बनाने के लिए लोन लेना उनके लिए जायज़ है? और सवाल ऐसा था कि हाँ जायज़ ही होगा, अस्तग़फ़िरुल्लाह। यानी हमारा भी सवाल हम बाज़ वक़्त पूछते हैं तो हम सवाल का जवाब नहीं पूछते बल्कि खुद ही जवाब दे रहे होते हैं। तो आप ख़ुद बताइए कि जो शख्स किराया नहीं दे सक रहा है तो फिर वो लोन से जो पैसे लेगा घर बनाने के लिए, बैंक से जो लोन लेगा, उसकी किस्तें कहाँ से अदा करेगा? फिर वही वाला मामला होगा कि फिर वही ऑक्शन और वो जब्त कर लिया जाना। तो ये सब इसीलिए क्यों अल्लाह ताला ने सूद को मना किया, क्योंकि ये जुल्म है असल में दूसरे पर, और आज पूरी दुनिया उसकी लपेट में है। आप देखें कुछ लोग इंतहा, यानी सूदी सिस्टम से यही होता है कि बस दुनिया जो दौलत है वो चंद लोगों के दरमियान गर्दिश करती रह जाती, और मेजॉरिटी बिलो पॉवर्टी लाइन से की तरह ज़िंदगी गुजारती है, यानी जो ख़त ग़ुरबत से नीचे, हम जिसको कहते हैं ना आज पूरे जितनी एशियन कंट्रीज़ हैं आप देखें, जो अफ्रीकन कंट्रीज़ है, ये सब लोग इतने ज़्यादा, यानी इतनी ग़ुरबत है हमारे यहाँ पर एशियन कंट्रीज़ में, कुछ और सारे एशियन कंट्रीज़ में नहीं कह रही हूँ, जो स्पेशली इंडिया, पाकिस्तान, श्रीलंका, बांग्लादेश की मैं बात कर रही हूँ, और अफ्रीकन कंट्रीज़ और भी बहुत से कंट्रीज़ इसमें आते हैं, जिम्बाब्वे है, श्रीलंका है, और भी बहुत से कंट्रीज़ हैं, लेकिन जो चंद हमारे सामने हैं, कहा जाता है कि यहाँ पर 50% से ज़्यादा लोग, यानी 80% लोग जो गुरबत वाली ज़िंदगी, तो उसके उस लाइन से भी नीचे ज़िंदगी गुजार रहे हैं, उनके पास प्रॉपर खाने के लिए फूड है ही नहीं, वो कचरे से चुन कर या फिर एक टाइम पर गुजारा करके खा लेते हैं। और अगर आप सर्वे करेंगे तो आपको पता चलेगा कि पूरी दौलत, ज़्यादातर दौलत दुनिया के 1% लोगों के पास है बस, और वो जो 1% के पास जो दौलत है, तो अगर वो डिस्ट्रीब्यूट की जाए तो वो पूरे लोगों में, यानी अगर एक कंट्री के पूरे लोगों के जो बेघर लोग हैं सबके घर बन जाए, सुभान अल्लाह, इतनी दौलत है 1% के पास, जो वर्ल्ड के कहते हैं टॉप 10 बिजनेसमैन, टॉप 10 क्या कहते हैं उसको, रिचेस्ट पर्सन, ऐसा आता रहता है ना, सर्वे आता रहता है ना, आपको पता चलता होगा, आजकल आप देख रहे होंगे अडानी, एक ही रात में वो कहाँ से कहाँ पहुँच गया, जो लोग बेचारे 10 साल से मेहनत करके वर्ल्ड के टॉप 10 रिचेस्ट पर्सन में नहीं आ सके, वो एक दिन और एक हफ्ते में हो गया। तो आप देख रहे हैं कि बड़ी मछलियाँ किस तरह से छोटी मछलियों को खा रही है, सारा वो जो इंडिया में जो सब्जी लाते थे बेचारे किसान सुबह और ख़ुद से बेचते थे तो थोड़ा तो उनको पैसा मिल जाता था, वो सारा सिस्टम ख़त्म कर दिया गया। अब यह है कि तुम वो सब्ज़ी गवर्नमेंट को या फुला जो प्राइवेट कंपनीज़ को दे दिया गया कॉन्ट्रैक्ट, वही ख़रीदेंगे, और फिर वो अपनी मर्ज़ी से जितना वो 10 पैसे में ख़रीदेंगे तो तुमको 10 पैसे में ही देना पड़ेगा वो सारी की सारी सब्ज़ी, और फिर वो उसको लाएंगे मार्केट में, खूबसूरत दुकानें सजी हुई हैं, ग्लासेस में वो सब्ज़ी रखी हुई है, और उसको देंगे वो आपको 1000 के हिसाब से। मारा कौन गया आप बताइए, बेचारा किसान ना, वो ग्रो करने वाला, जो बीच की बड़ी मछलियों ने कैसे सब हर चीज़ जो है हज़म कर ली। तो 1% इतना बढ़ता चला जा रहा है, 1% इतना अमीर होता चला जा रहा है कि बड़ी बड़ी कंपनीज़ के आराम को, कि कहीं के भी शेयर्स वो एक रात में पूरे हाफ शेयर्स ख़रीद लेता है, इतना पैसा उसके पास आया कहाँ से, जबकि अभी तो वो बैंक से कर्ज़ों पर उसको माफ़ी दिलाई गई, और फिर भी वो रातों रात आधे शेयर्स ख़रीद लेता है। तो आप देख रहे हैं कि जो सूदी सिस्टम है, ये जो बड़ी मछलियों का जो कॉन्सेप्ट है और छोटी मछलियों को बिल्कुल महरूम कर देना कि उनको भूख से मार दिया जाए, ये सब सूदी सिस्टम की वजह से असल में। तो ये बताने का मकसद यही था कि अल्हम्दुलिल्लाह हमारा दीन, हमारा इस्लाम, हाँ आप इंट्रोड्यूस करवाएं पूरी दुनिया को, लोगों को जिसके पास जो सलाहियत है, आप लिख सकते हैं तो लिखें कि सूद कितना बुरी तरह से पूरे, यानी सबको अपने अंदर जकड़ रहा है, सबको नुकसान पहुंचा रहा है सूद, और निकलें ही सूदी सिस्टम से, हटें यहाँ से, ऐसी यानी सादी ज़िंदगी गुजारें, कोई बात नहीं, अच्छा घर नहीं मिल सकता कोई मसला नहीं है, अच्छी गाड़ी नहीं मिल सकती कोई मसला नहीं, सेकेंड हैंड गाड़ी लें, लेकिन कैश ख़रीदें या किसी से कर्ज लें, और जो हमारे में कि जो अमीर लोग हैं जिनको अल्लाह ताला ने साहिब हैसियत बनाए हैं, वो बिला सूदी सिस्टम से लोन देना शुरू करें लोगों को बग़ैर कर्ज के। तो बहुत बहुत अगर हम देखें, जब थोड़ी बहुत भी मालूम करो ना तो सर चकराने लगता है और एक डिप्रेशन हो जाता है, कि यानी दुख होता है, तकलीफ़ होती है और दिल खून के आंसू रोता है कि बेचारा गरीब पिसता ही जा रहा है और ज़िंदगी भर कर्ज़े ही कर्ज़े देता जा रहा है, लेकिन उसका कर्ज़ा ख़त्म नहीं होता है, और जो अमीर हैं उनके कुत्ते भी सोने के बर्तनों में फूड खा रहे हैं, उनका फूड भी बहुत महंगा। वो भी कह रहे थे कि बाहर मुल्कों से आता है, नहीं लोकल फूड भी नहीं खिलाते हैं अपने जानवरों को, बिल्लियों को और कुत्तों को। ला हौल वला कुव्वता इल्ला बिल्लाह, कैसे हम ऐसे दौर में बिल्लियाँ पाल सकते हैं बताइए, जो लोग पेट के शौकीन है ना, और जो लोग पेट, मुझे तो उस पर भी बहुत दुख होता है, बहुत ज़्यादा दुख। मैं छोटा लफ्ज़ कह रही हूँ, मैं ऐसा कहना चाह रही थी कि मुझे गुस्सा आता है असल में ऐसे लोगों पर। अल्लाह ताला मुझे माफ़ करे और उनको भी माफ़ करे, लेकिन सच में कि कैसे हम बिल्लियों पर इतना पैसा वीकली खर्च कर सकते हैं उनके फूड पर, और उनको डॉक्टर के पास 500 रियाल देकर इंजेक्शन दिलवाने के लिए जाते हैं, यहाँ पर वो 500 रियाल कितने गरीब मुसलमान उसमें खाना खा सकते हैं। बिल्लियों को तो अल्लाह ताला ने आज़ाद पैदा किया, छोड़ें उनको ज़मीन पर, वो खा लेंगी कोई भी खाना, लेकिन बस वही हाल है। अल्लाह ताला हमारे हाल पर रहम फरमाए। जितना डिस्कस करें उतना दिल दुखी कर, इसको यहीं ख़त्म करते हैं और आगे आइए हदीस देखते हैं। जी हदीस 2083, हमसे आदम बिन अबी अयास ने बयान किया, कहा कि हमसे इब्ने अबी ज़ायब ने और उनसे सईद मुकब्बरी ने और उनसे अबू हुरैरा रदी अल्लाह अन्हु, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, लयातियन अलन्नास ज़मानुन ला युबालिल मरउ बिमा अख़ज़ अलमालु अमिनल हलाल अमिनल हराम, एक ज़माना ऐसा आएगा कि इंसान उसकी परवाह नहीं करेगा कि माल उसने कहाँ से लिया, हलाल तरीके से या हराम तरीके से। ला हौल वला कुव्वता इल्ला बिल्लाह। तो इन अल्फाज की वजाहत आपको करनी है, आपका होमवर्क है, लिख लीजिए, हम अभी इसको एक्सप्लेन करेंगे वैसे, लेकिन वैसे भी ये होमवर्क में है। तो यहाँ पर असल में इस हदीस में ये बात बताई गई है कि लोगों के अंदर से वो खौफ, वो अल्लाह का तक़वा वही निकल जाएगा, उनको इस बात का एहसास ही नहीं रहेगा कि कहाँ से आ रहे। कहते ना जो यहाँ का जुमला, खली वली ऐसा जुमला जो कहते हैं, फॉरगेट अबाउट इट, यानी उसको सोचो ही मत कि कहाँ से आ रहा है, बस ये देखो कि आ रहा है ना, बस शुक्र अदा करो और लेते जाओ, चाहे वो हराम तरीके से आ रहा हो या हलाल तरीके से आ रहा हो या नाजायज़ तरीके से आ रहा हो, जो भी आ रहा हो लेते जाओ। और आज यही हाल हो गया है, किसी को डर और खौफ नहीं रहा कि माल कहाँ से आया। तो यहाँ पर असल में एक सोच बताई जा रही है, और आप देख रहे हैं कि आज सोच ऐसी हो गई है। अगर आप हमारे आबा व अजदाद को देखेंगे, जैसे अगर हमारे दादी नानी को ही देख लें, तो आप देख लें कितनी सादा ज़िंदगी उन्होंने गुजारी, कोई उनके अंदर लाग लपेट नहीं थी, कोई दुनिया की ऐसी हिर्स और ऐसी ख्वाहिश नहीं थी। इवन हम अगर अपने आप से अपने दादी को कंपेयर करें तो मुझे लगता है कि हम बहुत ग्रीडी ऐसे लगते हैं उनके सामने, और वो बहुत ही सादा मिजाज, कोई दुनिया से रगबत ही नहीं थी जैसे उन लोगों को, हालांकि वो भी ज़िंदगी गुजार रहे थे माशाल्लाह। लेकिन एक ज़माना ऐसा आएगा कि लोगों के अंदर सोच ही ऐसी भर दी जाएगी। और आज आप देख रहे हैं सोशल मीडिया, सॉरी यानी फेसबुक, जो भी चीज़ें हैं अगर उससे देखा जाए, तो दूसरों को देखकर सामने वाले का भी दिल चले कि अच्छा वो कल होटल में गए थे, आज हम भी होटल में जाएं, क्योंकि हमने तस्वीर जो डाल दी है हमारे स्टेटस की कि हम कहाँ बैठकर खाना खा रहे थे और हमने क्या किया है, कि नहीं आप बताइए सही बात, कि किस तरफ जा रहे हैं लोग और क्या सोच बनती जा रही है लोगों की कि बस आने दो, जिस भी तरीके से आए, चाहे वो हलाल तरीके से आए या हराम तरीके से आए, बनी है नहीं बनी है सोच ऐसी, आप बताइए। यानी वो जो एक डर था कि नहीं भाई, किसी को धोखा देकर कोई चीज़ नहीं हासिल करना है, किसी को तकलीफ़ देकर नहीं हासिल करना है, किसी को नुकसान देकर नहीं हासिल करना है, वो कॉन्सेप्ट ही ख़त्म होता जा रहा है, वो अखलाक, वो अकदार, वो सब ख़त्म होती जा रही हैं। तो यहाँ पर भी लोगों की नीयतें ऐसी हो गई हैं कि कहीं से भी मिल जाए, किसी तरह से भी मिले, ख्वाह वो शरण जायज़ हो या नाजायज़ हो। और एक हदीस में ऐसा आता है कि एक ज़माना ऐसा आएगा कि जो सूद ना खाएगा उस पर भी सूद का गुबार, डस्ट चढ़ जाएगी, यानी वो सूदी मामलात में कुछ ना कुछ इन्वॉल्व होगा, चाहे वकील या हाकिम या गवाह की हैसियत से शरीक होकर रहेगा। और आज का जो पूरा सिस्टम है देखा जाए तो सब उसी पर डिपेंड है, देखा जाए कि जैसे अब इनकम टैक्स इतना बढ़ा दिया गया है तो वकीलों को हायर किया जाता है कि फिर आप हमारी इनकम कम करके बताएं, है ना। लोग कहते हैं कि इलेक्ट्रिक बिल बहुत आ रहा है तो उसमें कुछ काम कर दिया तो इलेक्ट्रिक बिल कम हो गया, अब आप ही बताइए जायज़ है। कहते हैं कि जिस हमने चूँकि बिजली में सॉरी मीटर में काम करवाया हुआ है और उसकी वजह से इलेक्ट्रिक बिल कम आता है हमारा, तो हम पंखा खोल कर नमाज नहीं पढ़ते हैं या कूलर या एसी नहीं ऑन करते हैं, नमाज गर्मी में पढ़ लेते हैं ताकि कबूल हो जाए। यानी कैसे कभी हंसी भी आती है वाकई में कि कैसे खुद साख्ता तरीके हमने बना लिए कबूलियत और ना कबूलियत के। यानी हम जो फैसला कर दें कि ठीक है बिजली में जो काम करवा दिया वो तो समझे बेईमानी करी, वो जायज़ है, लेकिन नमाज नहीं पढ़ रहे हैं उस बिजली में, उस बिजली के पंखे से और उस बिजली के एसी से, ये क्या बात हुई। यानी कहते हैं कि क्या क़यामत है कि चिलवन से लगे बैठे हैं, साफ छुपते भी नहीं, सामने आते भी नहीं वाला मामला है कि सब कर भी लिया सारा काम और फिर कह रहे हैं कि नहीं हम तो बहुत नेक हैं, हम तो वो बिजली से फ़ायदा ही नहीं उठाते हैं नमाज़ पढ़ते हुए, हाँ बाकी नमाज़ पढ़ने के बाद उठाते हैं। ला हौला वला कुव्वता इल्ला बिल्लाह, किसको किसको ये सारी वो दे रहे हैं धमकियाँ, किसको बहला रहे हैं, किसको धोखा दे रहे हैं? हम समझते हैं हम नौज़ बिल्लाह अल्लाह को धोखा दे रहे हैं, अल्लाह ताला ऐसे लोगों के लिए फरमाते हैं कि अल्लाह खुद उन्हें धोखे में डाले हुए है। जी तो इन अल्फाज को आप अंडरलाइन कर लें कि माल कहाँ से लिया, हलाल तरीके से या हराम तरीके से, इसको आपको ये होमवर्क है आप लोगों का, और दो या तीन जो भी पॉइंट आपको इसमें लिखने हैं लिखने होंगे। फिर सूद खाने वाला और उस पर गवाह होने वाला और सूदी मामलात का लिखने वाला, उन सब की सज़ा का बयान और अल्लाह ताला का ये फरमान जैसे कि कुरान में आता है सूरह बकरा ही में, औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, الذين ياكلون الربا لا يقومون الا كما يقوم الذي يتخبطه الشيطان من المس، ذلك بانهم قالوا انما البيع مثل الربا واحل الله البيع وحرم الربا فمن جاء موعظه من ربه فانتهى فله ما سلف وامره الى الله ومن عاد فاولئك اصحاب النار هم فيها خالدون। जो लोग सूद खाते हैं वह क़यामत में बिल्कुल उस शख्स की तरह उठेंगे जिसे शैतान ने लिपट कर दीवाना बना दिया हो, खपती मजनू। यह हालत उनकी इस वजह से होगी कि उन्होंने कहा था कि ख़रीदो फरोख्त भी सूद ही की तरह है, हालांकि अल्लाह ताला ने ख़रीदो फरोख्त को हलाल करा दिया है और सूद को हराम। बस जिसको उसके रब की नसीहत पहुँची और वह सूद लेने से बाज आ गया तो वह जो कुछ पहले ले चुका है वह उसी का है और उसका मामला अल्लाह के सुपुर्द है, लेकिन अगर वो फिर भी सूद लेता रहा तो यही लोग जहन्नुमी हैं, ये उसमें हमेशा रहेंगे। ला हौला वला कुव्वता इल्ला बिल्लाह। तो यहाँ पर सूद लेने वाले को बताया जा रहा है कि जैसे शैतान ने उसको छुआ, उसे टच किया और उसकी वजह से वो बावला हो गया, खपती हो गया। अगर मुश्किल से खड़ा भी होता है तो कप कपा कर गिर पड़ता है। तो यही हाल हशर में सूद खोरों का होगा कि वो मखबूतुल हवास यानी दीवानों की तरह हशर में अल्लाह के सामने हाजिर किए जाएंगे, बिल्कुल ऐसे पागल लोग होते हैं, होश से बेगाना। ये वो लोग होंगे जिन्होंने सूद को तजारत पर कयास किया था, यानी आज क्या कहकर हलाल कह देते कि अच्छा ये सूद भी तो तजारत ही की तो तरह है और तजारत ही बना दिए गए आज सूद को देखा जाए तो, और ख़ुद से ही सूद को हलाल कर लेते हैं, हालांकि तजारत को अल्लाह ने हलाल करार दिया है और सूदी मामलात को हराम। मगर उन्होंने कानून इलाही का मुकाबला किया, यानी चोरी भी की और उस पर से सीना जोरी भी करते रहे, लिहाजा उनकी सज़ा यही होनी चाहिए कि वो मैदान हश्र में इस कदर जलील होकर उठें कि देखने वाले सब उनको जिल्लत और खौरी के साथ देखें और वो हमेशा हमेशा आग में रहेंगे। तो बहरहाल यहाँ बहुत ही क्लियर कट वाज़ेह अंदाज में बता दिया गया कि सूद जायज़ नहीं है और वो किसी भी लेवल का सूद हो फिर, यानी हम ये नहीं कह सकते कि अच्छा थोड़ा बहुत सूद, या अच्छा ठीक है लेना जायज़ नहीं, दे तो सकते हैं ना, यानी कम अज़ कम लोन तो ली जा सकती है सूद से, कुछ भी नहीं। सारी चीज़ें जो चीज़ गलत है वो गलत है, उसका लेना देना दोनों नाजायज़ होगा और लोग आराम से सूद से लोन ले लेते हैं, सॉरी सूद के ज़रिए हाँ बैंक से लोन लेते हैं जिसमें सूद होता है शामिल, ये सब असल में गलत है। जी आगे देखिए, हमसे मोहम्मद बिन बशार ने बयान किया, कहा कि हमसे गंदुर ने और उनसे शोबा ने और उनसे मंसूर ने और उनसे अबुद्दुहा ने उनसे मसरूक ने और उनसे आयशा रदी अल्लाहु अन्हा ने बयान किया कि जब सूरह बकरा की आखिरी आयतें अल्लज़ीना याकुलून अर्रिबा नाज़िल हुई तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उन्हें सहाबा इकराम को मस्जिद में पढ़कर सुनाया, उसके बाद उन पर शराब की तजारत को हराम कर दिया। तो यानी शराब की तजारत वो भी हराम है, क्योंकि जो शराब हराम है जाहिर सी बात है इसकी तिजारत करना भी हराम होगी। इवन रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने तो जो उस ज़माने में शराब जिन बर्तनों में बनाई जाती थी उसको भी कई ज़माने तक हराम करार दिया, फिर जब अच्छी तरह लोगों के जहनों में हुरमत वाज़े हो गई शराब की तब वो बर्तनों की आपने इजाज़त दी। हमसे मूसा बिन इस्माइल ने बयान किया, कहा कि हमसे जरीर बिन हाजिम ने कहा, हमसे अबू रजा बस्सी ने और उनसे सुमरा बिन जुंदुब ने कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, रात ख्वाब में मैंने दो आदमी देखे, वो दोनों मेरे पास आए और मुझे बैतुल मक़दस में ले गए, फिर हम सब वहाँ से चले यहाँ तक कि हम एक खून की नहर पर आए, वहाँ नहर के किनारे एक शख्स खड़ा था और नहर के बीच में भी एक शख्स खड़ा था। नहर के किनारे पर खड़े होने वाले के सामने पत्थर पड़े हुए थे बीच नहर वाला आदमी आता और जो ही वो चाहता कि बाहर निकल जाए, फौरन ही बाहर वाला शख्स उसके मुंह पर पत्थर खींच कर मारता, जो उसे वहीं लौटा देता था जहां वो पहले था। इसी तरह जब भी वो निकलना चाहता, किनारे पर खड़ा हुआ शख्स उसके मुंह पर पत्थर खींच मारता और वो जहां था वहीं लौट जाता। मैंने अपने साथियों से जो फरिश्ते थे पूछा, क्या ये क्या है? तो उन्होंने इसका जवाब दिया कि नहर में तुम जिस शख्स को देखा है वो सूद खाने वाला इंसान है। एक्चुअली यहाँ पर सूद खोर की सज़ा बयान की गई है। और मेराज का वाक़ा रसूल अकरम के साथ जो फिज़िकली है वो एक दफ़ा हुआ था, लेकिन उसके बाद ख्वाब में आपको कई दफ़ा दिखाया गया, जन्नत और दोज़ख़ की सैर करवाई गई और ख्वाब में कई दफ़ा आपको ये वाक़े दिखाए गए। तो जो मुनकरीन हदीस कहते हैं कि मेराज का जो वाक़ा वो ख्वाब में हुआ था, एक्चुअली वो झूठा इल्ज़ाम है और एक तरह से अल्लाह के एक मौजज़े का इनकार है, जबकि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम को फिज़िकली मेराज हुई थी, यानी जिस्मानी और रूहानी तौर पर दोनों तरीके से, आप जिस्म और रूह के साथ गए थे और एक ही रात में लौट भी आए थे। तो वो वाकया अपनी जगह सही और दुरुस्त है, लेकिन यहाँ जो बात बताई गई कि आपको ख्वाब में दिखाया गया, तो आपने कई दफ़ा ख्वाब का जिक्र किया जहाँ पर आपको जन्नत और दोज़ख़ की सैर करवाई गई थी। तो बहरहाल इसमें सूद खोर का अजाब बताया गया है कि दुनिया में उसने लोगों का खून चूस चूस कर दौलत जमा कर ली, उसी खून की वो नहर है जिसमें वो गौता खा रहा होगा। तो बहरहाल दुनिया में लोगों का खून चूसा था, अब खून की नहर में पड़ा हुआ है और वहाँ से निकलने का उसके पास कोई जरिया, कोई चांस नहीं है। और दूसरा शख्स उसके ऊपर मुसल्लत कर दिया गया जो उसको पत्थर खींच कर मारता है और वापस वहीं लौटा देता है। ला हौला वला कुव्वता इल्ला बिल्लाह। अल्लाह ताला हम सबको महफूज रखे वाकई में। और आप देखिए कि छोटी छोटी चीज़ें भी सूद में आ जाती हैं, जैसे मैंने आपसे पहले भी कहा था कि आपका घर खाली था, आपने और आपको पैसों की ज़रूरत है, समझे, अल्लाह ना करे कभी हम ऐसा, मैं बतौर मिसाल पेश करी हूँ, और आप सामने वाले ने आपको 2 लाख रुपीज़ दिए कि ये आप लीजिए, और हमारे पैसों को सूद नहीं और आपके घर को किराया नहीं, हमको घर की ज़रूरत है, आप अपना घर हमको दे दीजिए रहने के लिए। अब आपको चूँकि ज़रूरत थी कैश मनी की, तो आपने वो 2 लाख रुपये ले लिए, और वो सामने वाला पर्सन जिसने आपको 2 लाख दिया है वो आपके घर में फ्री में रह रहा है। एक्चुअली वो फ्री में रह रहा है तो वो क्या ले रहा है आपसे उस 2 लाख रुपये पर, क्या ले रहा है? यही तो सूद हुआ, ये भी सूद की एक शक्ल है असल में। तो कितना इन्हें कितनी दीदा दिलेरी और कितने धड़ल्ले से वो कहते हैं कि आपके पैसों को, सॉरी, आपके घर को किराया नहीं और हमारे पैसों को सूद नहीं। कैसे सूद नहीं हुआ? आपने 2 लाख दिया, आपको बदले में 2 लाख वापस भी मिल जा रहे हैं इन्हीं 2 साल बाद, 4 साल बाद, जितने भी साल के बाद, और आप वो घर में फ्री भी रह रहे हैं, अपने सामने वाले की मजबूरी का फ़ायदा उठाया ना। और घर वालों को भी चाहिए कि वो ना दें ऐसा घर, फिर उनको सामने वालों को सूद की जो लत पड़ रही है, सूद की जो आदत लग गई है, ये सब उसी में आ जाएगा। और एक और वाक़ा बयान किया जाता है, जैसे कि अभी मैंने उसको लिख कर रखा था, सॉरी कहीं लिख कर रखा था, अभी याद नहीं आ रहा कि कहाँ लिखा था। तो उसमें यही था कि जैसे मिसाल के तौर पर जो ख़रीदो फरोख्त है, जैसे जो रसूल अकरम के ज़माने में एक वाक़ा पेश आया था, एक सहाबी ने कहा कि ये ग़ुलाम तुम ले लो 800 दिरहम में उधार में, क्योंकि सामने वाले के पास पैसे नहीं थे, समझे। तो उसने, वो सामने वाले पर्सन ने वो ग़ुलाम ले लिया उधार 800 रियाल में, 800 दिरहम में, ठीक है। अब जिसने ग़ुलाम दिया था उन्होंने क्या किया कि लो तुम यही ग़ुलाम मुझे वापस 600 में दे दो और ये कैश ले लो, यानी 800 दिरहम उधार दिए थे जैद बिन अरकम को किसी ने, और फिर उनको 600 दिरहम नकद देकर उनसे वापस वो ग़ुलाम ले लिया। ये क्या हुआ आप सोचें? यानी मिसाल के तौर पर आपके पास कुछ भी पैसे नहीं है और आपके बहन के पास, समझे, एक घोड़ा है या जो भी है, गाड़ी है, घोड़ा है, जो भी है। अब वो कहती हैं, आपकी बहन आपसे कहती कि लीजिए तुम उधार में ये गाड़ी ले लो 800 दिरहम में, और फिर कहती कि अच्छा ठीक है तुम मुझे वापस ये गाड़ी को 600 दिरहम में दे दो और तुम मुझे जब दिल चाहे वो 800 रियाल वापस करना, 800 दिरहम वापस करना, और तुमने कैश, यानी बहन ने कैश आपको दे दिया 600। ये क्या हुआ जी? ये भी सूद हुआ, यानी कि 600 दिरहम नकद देकर उनसे ख़रीद लिया, लेकिन खुद ही तो उधार दिया था ना 800 रियाल, 800 दिरहम जो भी दिए थे, तो कितने का फायदा हो गया उनको, उधार के उधार रहे 800 और 200 सूद भी मिल गया उसके ऊपर एक्स्ट्रा। ठीक है, तो ये भी क्या शक्ल हुई, एक सूद की ही एक शक्ल हुई। तो इसलिए बहुत मोहतात रहने की ज़रूरत है। आज तो दुनिया में आज तो ऐसा लगता है कि जैसे सारा इंटेलेक्चुअल आज के दौर में आ गया है, आपको इस कदर इतने तरीके हैं बेवकूफ़ बनाने के, धोखा देने के, आपको ऐसी चीज़ों में इन्वॉल्व करने के जिसमें आप इन्वॉल्व होना नहीं चाहते हैं, लेकिन वो आपको इतनी खूबसूरत तस्वीर बनाकर पेश करेंगे लाकर। क्यों इंटरेस्ट कहा गया ना उसको, इंटरेस्ट अगर वैसे उसका मानी देखें तो क्या होता है इंटरेस्ट का मानी। बहरहाल तो इसीलिए इतनी सख्त सज़ा बताई गई है। तो सूद खिलाने वाला कैसा है, जैसे अल्लाह ताला फरमाता है, أعوذ بالله من الشيطان الرجيم يا أيها الذين آمنوا اتقوا الله وذروا ما بقي من الربا إن كنتم مؤمنين فإن لم تفعلوا فأذنوا بحرب من الله ورسوله وإن تبتم فلكم رؤوس أموالكم لا تظلمون ولا تظلمون وإن كان ذو أسرة فنظرة إلى ميسرة وأن تصدقوا خير لكم إن كنتم تعلمون واتقوا يوما ترجعون فيه الى الله ثم توفى كل نفس ما كسبت وهم لا يظلمون। اللہ تعالیٰ فرماتا ہے کہ اے ایمان والو اللہ سے ڈرو اور چھوڑ دو وصولی ان رقموں کی جو باقی رہ گئی ہیں لوگوں پر سود سے اگر تم ایمان والے ہو، اور اگر تم ایسا نہیں کرتے تو پھر تم کو اعلان جنگ ہے اللہ کی طرف سے اور اس کے رسول کی طرف سے، سوچیں ذرا۔ اور اگر تم سود سے توبہ کرتے ہو تو صرف اپنی اصل رقم لے لو، یعنی جو اصل تم نے قرضہ دیا تھا اس کے تم حقدار ہو وہ لے لو، نہ تم کسی پر زیادتی کرو نہ تم پر کوئی زیادتی ہو۔ اور اگر مقروض تنگ دست ہے تو اسے مہلت دے دو ادائیگی کی طاقت ہونے تک، اور اگر تم اس سے اصل رقم بھی چھوڑ دو تو یہ تمہارے لیے بہت ہی بہتر ہے اگر تم سمجھو۔ اور اس دن سے ڈرو جس دن تم سب اللہ تعالیٰ کی طرف لوٹائے جاؤ گے، پھر ہر شخص کو اس کے کیے ہوئے کا پورا پورا بدلہ دے دیا جائے گا اور ان پر کسی قسم کی کوئی زیادتی نہیں کی جائے گی۔ ابن عباس رضی اللہ عنہما کہتے ہیں کہ یہ آخری آیت ہے جو نبی صلی اللہ علیہ وسلم پر سود کے بارے میں نازل ہوئی۔ اتنا کلیئر کٹ اس میں آیت میں ہی بتا دیا گیا ہے کہ اصل تم نے جو قرض دیا تھا تم اس کو واپس دینے کے حقدار ہو، نہ تم ظلم کرو نہ تم پر ظلم کیا جائے۔ ٹھیک ہے، اور اگلی حدیث میں کہ ہم سے ابو الولید ہشام بن عبد الملک نے بیان کیا، ان سے شعبہ نے اور ان سے عون بن ابی جحیفہ نے، اور ان سے وہ کہتے ہیں کہ میں نے اپنے والد کو ایک پچھنا لگانے والا غلام خریدتے دیکھا، بس اس نے اس کے پچھنا لگانے والا اوزار توڑنے کا حکم دیا تو اس کو توڑ دیا گیا۔ میں نے یہ دیکھ کر ان سے اس کے متعلق پوچھا تو انہوں نے جواب دیا کہ نبی کریم صلی اللہ علیہ وسلم نے کتے کی قیمت لینے اور خون کی قیمت لینے سے منع فرمایا ہے، آپ نے گودنے والی گدوانے والی کو اور گود لگوانے سے سود لینے والے کو اور سود دینے کو، یہ گدوانا جو کہتے ہیں نا جو ٹیٹوز بنانا، یعنی اسکن میں کیا کہیں گے ایسے نشان بنائے جاتے ہیں، یا تو وہ اوپر سے بنے ہوئے ٹیٹوز ہوتے ہیں یا پھر اسکن کو جلا کر اس کو کھود کر اسکن کو کرید کر وہ ٹیٹوز بنائے جاتے ہیں، تو وہ کام کرنے والوں کو سود لینے والے اور سود دینے والے کو منع فرمایا اور تصویر بنانے والے پر لعنت بھیجی ہے۔ تو جو پچھنے لگانے کی قیمت پہلے منع کی گئی تھی لیکن بعد میں اس کو جائز قرار دیا گیا، کیونکہ خود جب رسول جو آخری عمل تھا رسول اکرم صلی اللہ علیہ وسلم کا تو پچھنے لگانے پر آپ نے اس کو اجرت دی تھی۔ ٹھیک ہے، لگانے والے کو پچھنے لگانا جس کو آج ہم حجامہ کہتے ہیں، تو یہ ساری قیمتیں حرام ہیں۔ یعنی یہاں پر کس کا کہا گیا کہ خون کی قیمت لینے والا وہ بھی حرام ہے، خون کی قیمت بھی نہیں لی جا سکتی، اور اس کے بارے میں الگ الگ علماء کا الگ الگ اوپینین ہے کہ ضرورت کے تحت کتے بیچے جا سکتے ہیں یا خریدے جا سکتے ہیں، کیونکہ جب آپ اس کو رکھوالی کے لیے رکھ رہے ہوں یا یعنی وہی سیکیورٹی کے لیے رکھ رہے ہوں، جیسے فارم ہاؤس ہوتے ہیں، کھیت ہوتے ہیں یا بڑے بڑے گوڈاؤن ہوتے ہیں، اور آج کل جیسے کہ جو سارا سیکیورٹی سسٹم ہے اور جس میں کھوج لگائی جاتی ہے کسی چیز کی جاسوسی کے لیے، تو اس کے لیے بھی کتوں کی ضرورت پڑتی ہے۔ تو بہرحال کتے، بلی اور خون کی تجارت جائز نہیں ہے۔ ابو مسعود سے مروی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے کتے کی قیمت سے منع فرمایا ہے، اور دوسری حدیث میں آتا ہے کہ نبی صلی اللہ علیہ وسلم نے کتے اور بلی کی قیمت سے منع فرمایا ہے۔ ایون بلی کی قیمت بھی یہاں پر منع کی گئی ہے. پانچواں صحیح مسلم کی حدیث ہے یہ. جابر رضی اللہ عنہ سے مروی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے شکاری کتے کے علاوہ کسی بھی کتے کی قیمت سے منع فرمایا. یعنی شکاری کتا آپ خرید سکتے ہیں کیونکہ آپ اس کو اگر آپ چھوڑیں گے شکار کے لیے تو اس پر کسی جانور پر, کیونکہ پہلے زمانے میں شکار کے ذریعے ہی گوشت یا جب جنگلوں میں ہوتے تھے یا سفر پر ہوتے تھے اور بہت لمبا سفر ہوتا تھا تو اس کے لیے یہی طریقہ اختیار کیا جاتا تھا. آج کل تو ایسا ضرورت نہیں ہے. اور شوکانی رحمہ اللہ کہتے ہیں کہ حدیث قابل حجت ہو تو اس کو رکھا جا سکتا ہے دوسری چیز پر. یعنی شکاری کتے کے علاوہ باقی کتوں کی تجارت حرام ہوگی, اس کا مطلب ہے. اور جمہور شافعی علماء کا مسلک بھی یہی ہے کہ کتے کی تجارت مطلقاً حرام ہے. ابو حنیفہ رحمہ اللہ کہتے ہیں کہ کتے کی تجارت مطلقاً حرام ہے. اور عطا اور نخعی رحمہ اللہ کہتے ہیں کہ صرف شکاری کتے کی تجارت جائز ہے, اس کے علاوہ نہیں. تو جو راجح بات ہے وہ کیا ہے کہ امام نخعی اور سب کا قول صحیح ثابت ہے کہ یعنی صرف جو ایسا کتا جو آپ رکھوالی کے لیے لینا چاہ رہے ہیں تو اس کی تجارت جائز ہوگی, ادروائز نہیں. اور بلی کی تجارت میں اختلاف ہے, لیکن بہرحال حدیث صحیح مسلم کی حدیث سے تو ثابت ہو رہا ہے کہ بلی کی تجارت بھی حرام ہے. اور جو راجح بات ہے کہ بلی کی تجارت حرام ہے کیونکہ گزشتہ صحیح حدیث اس کی دلیل ہے, صحیح مسلم کی حدیث ہے وہ. اور ابو جحیفہ رضی اللہ عنہ سے مروی ہے کہ آپ صلی اللہ علیہ وسلم نے خون کی قیمت حرام قرار دی ہے. تو خون کی تجارت تمام اس پر علماء کا اجماع ہے کہ یہ حرام ہے. یعنی آپ اپنے, کیونکہ خون تو اللہ تعالیٰ کی طرف سے عطیہ ہے نا, آپ کو آپ اس کو ڈونیٹ تو کر سکتے ہیں بھلے کسی کی جان بچانے کے لیے, لیکن اس کو سیل نہیں کر سکتے. اور اسی طرح سے تمام اعضاء ہوں گے جسم کے, یعنی جو بھی جتنے بھی اعضاء ہیں جسم کے اس کو سیل نہیں کیا جا سکتا. جبکہ آج کل اس کی دنیا میں بہت بڑا جو انڈر ورلڈ جو بزنس چلتا ہے آپ کو معلوم ہے نا, جو اسمگلنگ ہوتی ہے پارٹ آف دا باڈی کی, یعنی جو اعضاء کی تجارت ہوتی ہے, جانتے ہیں آپ لوگ جو کیوں غائب ہو جاتے ہیں لوگ, جو اغوا کر لیے جاتے ہیں تو کہاں جاتے ہیں لوگ جن کی کوئی خیر خبر نہیں پتہ چلتی, تو ایکچولی ان کے اعضاء بیچے جاتے ہیں نکال نکال کے. لا حول ولا قوۃ الا باللہ, کتنا ظلم اور کیسے لوگ یعنی بالکل ہی شیطان ہی بن گئے ہیں لوگ بالکل بھی. اور صحیح کہا کہ انسانوں میں بھی شیطان ہوتے ہیں. تو اعضاء کی تجارت بھی جائز نہیں ہے. یہ جسم اور یہ اعضاء اللہ تعالیٰ نے آپ کو دیے ہیں, آپ اس کو سیل نہیں کر سکتے, فروخت نہیں کر سکتے, اور خون بھی اسی میں آئے گا. اب آپ دیکھیں کہ یہاں پر صحیح مسلم کی حدیث سے بلی کی تجارت بھی منع ہے. اب آپ خود بولیے کیسے پھر بلی خریدی جا سکتی ہے اور کیسے بیچی جا سکتی ہے. لوگ آج کل وہ بھی کاروبار کر رہے ہیں کہ جب بلی کے دو چار بچے ہو جاتے ہیں گھر میں تو اس کو پھر ری سیل کرتے ہیں. بہرحال بس اللہ تعالیٰ ہمارے حال پر رحم فرمائیں. تو اکثر علماء کے نزدیک کتے کی بیع درست نہیں, مگر صرف شکار کے لیے اس کا بیچنا اور اس کی قیمت لینا جائز ہوگا. اور اگر کوئی کسی کا کتا مار ڈالے تو اس پر تاوان لازم کیا گیا ہے. اور امام احمد بن حنبل بھی اس حدیث کی روح سے کہتے ہیں کہ کتے کی بیع مطلقاً ناجائز ہے. اور پچھنا لگانے کی اجرت کے بارے میں دوسری حدیث سے ثابت ہے کہ رسول اکرم نے خود پچھنا لگایا اور پچھنا لگانے والے کو مزدوری دی. اگر حرام ہوتی تو آپ کبھی نہ دیتے. اور جسم کو گدوانا یا گودنا حرام ہے, اور جانوروں کی مورت بنانا بھی حرام ہے, جیسے کہ یہاں ایسے سب پیشے والوں پر اللہ تعالیٰ نے اور رسول نے لعنت بھیجی ہے. ٹھیک ہے, تو ان ایسی مورتیاں وغیرہ بنا کر بیچنا وہ بھی حرام میں آئے گا, ناجائز ہوگا. سورہ بقرہ میں اللہ تعالیٰ کا یہ فرمان کہ وہ سود کو مٹا دیتا ہے اور صدقات کو بڑھاتا ہے, اور اللہ تعالیٰ پسند نہیں کرتا ہر منکر گناہگار کو. یمحق اللہ الربا ویربی الصدقات واللہ لا یحب کل کفار اثیم. ہم سے یحیی بن بکیر نے بیان کیا, کہا کہ ہم سے لیث نے, اور ان سے یونس نے, اور ان سے ابن شہاب نے, اور ان سے سعید بن مسیب نے بیان کیا کہ ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں کہ میں نے خود نبی کریم صلی اللہ علیہ وسلم کو یہ فرماتے سنا کہ سامان بیچتے وقت دکاندار کے قسم کھانے سے سامان تو جلدی بک جاتا ہے, لیکن وہ قسم برکت کو مٹا دینے والی ہوتی ہے. اللہ رحم فرمائے. یعنی ایک تو جھوٹی قسمیں کھانا یا بہت زیادہ قسمیں کھانا, ایکچولی آپ کو معلوم ہے کہ منافقوں کا ہی کردار ہوا کرتا تھا پہلے بہت قسمیں کھانا. تو جھوٹی قسم تو بہت بڑا گناہ ہے اصل میں, اور جھوٹی قسمیں کھا کر اپنی چیزوں کو بیچنا, اس سے سامان تو جلدی بک جائے گا لیکن برکت ختم ہو جائے گی. تو ایسے قسمیں کھا کر بیچنا, جیسے کہتے ہیں نا کہ قسم سے ہم نے تو یہ مال اتنے کا ہی لیا ہے اور آپ کو ہم اتنے میں دے رہے ہیں, ہم کو زیادہ نہیں اس کا کچھ مل رہا. تو کتنے جو سوداگر ہیں, کتنے بیچنے والے ہیں جو جھوٹی قسمیں کھا لیتے ہیں آرام سے اپنا سودا بیچنے کے لیے, تو یہ چیز بالکل غلط ہوگی. تجارت میں بہت زیادہ احتیاط کی ضرورت ہے اصل میں. تو خرید و فروخت میں قسم کھانا مکروہ ہے. ہم سے عمر بن محمد نے بیان کے کہا کہ ہم سے حشیم نے اور ان کو عوام بن حوشب نے خبر دی, انہیں ابراہیم بن عبد الرحمن نے اور انہیں عبداللہ بن ابی اوفا نے کہ بازار میں ایک شخص نے ایک سامان دکھا کر قسم کھائی کہ اس کی قیمت اتنی قیمت لگ چکی ہے, حالانکہ اس کی اتنی قیمت نہیں لگی تھی. اس قسم سے اس کا مقصد ایک مسلمان کو دھوکہ دینا تھا. اس پر یہ آیت اتری کہ جو لوگ ان الذین یشترون بعہد اللہ و ایمانہم ثمنا قلیلا, کہ جو لوگ اللہ کے عہد اور اپنی قسموں کو تھوڑی قیمت کے بدلے میں بیچتے ہیں تو آخرت میں پھر ان کے لیے کوئی حصہ نہیں ہوگا, اور نہ اللہ ان سے کلام کرے گا, نہ ان پر نظر رحمت ہوگی, اور نہ ان کو پاک کرے گا, بلکہ ان کے لیے دکھ دینے والا عذاب ہے. تو اس سے معلوم ہوا کہ اللہ کے نام کی جھوٹی قسم کھانا بدترین گناہ ہے, اور علماء کرام کسی سچے معاملے میں بھی اللہ کے نام کی قسم کھانا پسند نہیں کرتے تھے. مسند احمد میں ہے کہ آپ نے فرمایا, اپنی ازار کو ٹخنوں سے نیچے لٹکانے والا اور جھوٹی قسموں سے اپنا مال بیچنے والا اور احسان جتلانے والا, یہ وہ مجرم ہے جن پر حشر میں اللہ کی نظر رحمت نہیں ہوگی. اور امام بخاری نے یہ باب اس لیے باندھا ہے کہ تجارت میں ہر وقت سچائی کو سامنے رکھنا ضروری ہے, ورنہ جھوٹ بولنے والا تاجر اللہ کے نزدیک سخت مجرم قرار پاتا ہے یا پائے گا. تو آپ دیکھ رہے ہیں کتنی احتیاط کی ضرورت ہے تجارت میں, لیکن ہمارے کتنی آرام سے کہہ دیتے تھے کہ ہاں فلاں تو اتنے میں مانگ چکا ہے, تم کو لینا ہے تو لو. یعنی سامنے والے کو اصل میں ہم ڈرانے کے لیے کہتے ہیں کہ کچھ لوگ ہم سے اتنے میں مانگ چکے ہیں, جبکہ ایسا نہیں ہوتا ہے. اس کو کسی نے اتنے میں نہیں مانگا ہوتا ہے, لیکن ہم دوسرے پرسن کو زیادہ بڑھا چڑھا کر دینا چاہتے ہیں پیسوں سے, اس لیے جھوٹ بات کہہ رہے ہوتے ہیں. تو لہٰذا اس سے منع کیا جا رہا ہے. سناروں کا بیان. اور طاؤس نے ابن عباس سے نقل کیا کہ نبی کریم صلی اللہ علیہ وسلم نے حجۃ الوداع کے موقع پر حرم کی حرمت بیان کرتے ہوئے فرمایا تھا, حرم کی گھاس نہ کاٹی جائے. اس پر عباس صلی اللہ علیہ وسلم نے عرض کیا کہ ازقر ایک گھاس خاص قسم کی گھاس ہے, اس کی اجازت دے دیجئے. کیونکہ یہ یہاں کے سناروں لوہاروں اور گھروں کے کام آتی ہے, تو آپ نے فرمایا اچھا ازقر کاٹ لیا کرو. یعنی یہ جو گھاس ہے سنار بھی اس کو استعمال کرتے تھے کچھ چیزیں بنانے کے لیے, اور چھتوں پر بھی ڈالی جاتی تھی, تو رسول اکرم نے اس کی اجازت دے دی تھی. اور اصل میں امام بخاری یہاں اس حدیث کو اس لیے لائے ہیں کہ ایک ضعیف حدیث ایسی بتائی جاتی ہے جو بہت کمزور ہے حدیث, جس میں کہا گیا کہ سناروں کو ناپسندیدہ قرار دیا گیا ہے, تو غلط ہے اصل میں. کیونکہ بہت سے لوگوں نے ایسی کچھ جھوٹی حدیثیں گھڑ لی تھیں یا کچھ خود ساختہ حدیثیں لے آئی تھیں جس میں لوگوں کے پیشوں پر بات کی گئی تھی کہ جلاہا یہ پسند نہیں ہے اللہ تعالیٰ کے نزدیک, یا سنار یا لوہار یا بڑھئی جو کارپینٹر ہوتا ہے. تو لوگوں نے کیا کیا تھا, پیشوں کے نام سے حدیثیں بنا لی تھیں اور اس سے منع کرتے رہتے تھے. تو اس لیے جو صحیح حدیث ہے, کوئی بھی پیشہ غلط نہیں ہوتا, بس جو منع ہے وہ سود منع ہے, کسی پر ظلم کرنا منع ہے, اور جو حرام اشیاء ہے اس کا کاروبار منع ہے بس. ہم سے عبدان نے بیان کیا, انہوں نے کہا کہ ہمیں عبداللہ بن مبارک نے خبر دی, انہوں نے کہا کہ ہم سے ابن شہاب نے, اور انہوں نے کہا کہ ہمیں زین العابدین علی بن حسین نے خبر دی, اور انہیں حسین بن علی نے خبر دی کہ علی رضی اللہ عنہ نے فرمایا کہ غنیمت کے مال میں سے میرے حصے میں ایک اونٹ آیا تھا, اور ایک دوسرا اونٹ مجھے نبی کریم صلی اللہ علیہ وسلم خمس میں سے دیا تھا. خمس میں سے رسول اکرم اپنے رشتہ داروں کو دے دیتے تھے, چونکہ علی رضی اللہ عنہ کے رشتہ دار بھی تھے. پھر جب میرا ارادہ رسول اللہ کی صاحبزادی فاطمہ سے نکاح یعنی رخصتی کرا کے لانے کا ہوا, تو میں نے بنو قینوقا کے ایک سنار سے طے کیا کہ وہ میرے ساتھ چلے اور ہم دونوں مل کر ازقر گھاس جمع کر کے لائیں, کیونکہ میرا ارادہ تھا کہ اسے سناروں کے ہاتھ بیچ کر اپنی شادی کے ولیمے میں اس کی قیمت کو لگاؤں. اس سے دیکھیں ولیمہ کس کی طرف سے ہوتا ہے. جو علی رضی اللہ عنہ نے شادی میں جو خرچ کیا تھا, وہ علی رضی اللہ عنہ نے اپنے پیسوں سے اپنی محنت کی کمائی سے خرچ کیا تھا, اصل میں رسول اکرم نے نہیں دیا تھا ان کو کچھ بھی. دوسری بات یہاں یہ پتہ چلی کہ اس میں سناروں کا ذکر ہے اس حدیث میں, جس سے رسول اکرم کے زمانے میں اس پیشے کا ثبوت ملتا ہے, اور یہ بھی ثابت ہوا کہ رزق حلال تلاش کرنے میں ہچکچاہٹ نہیں ہونی چاہیے, جیسے کہ علی رضی اللہ عنہ نے خود جنگل جا کر وہاں سے ازقر گھاس جمع کرنے کی فروخت کرنے کی بات کی. اور یہ بھی معلوم ہوا کہ ولیمہ دلہا کی طرف سے ہوتا ہے, اور بنو قینوقہ مدینہ میں یہودیوں کے خاندان کا نام تھا, اور یہ وہاں کے بازار کا بھی نام تھا. یہ علی بن حسین زین العابدین کا نام ہے, جو حضرت حسین کے بیٹے اور علی رضی اللہ عنہ کے پوتے ہیں. کنیت ابو الحسن ہے ان کی, اور جیسے کہ ہم سب جانتے ہیں آپ کے خاندان میں سے تھے. ابن شہاب زہری رحم اللہ کہتے ہیں کہ قریش میں میں نے کسی کو ان سے بہتر نہیں پایا. 94 ہجری میں ان کا انتقال ہوا تھا. اور جی تو اس سے کیا پتہ چلا کہ سناروں کا پیشہ جائز اور درست ہے اگر وہ حق حلال سے کماتے ہیں اور محنت سے انسان نے پیچھے نہیں ہٹنا چاہیے. رسول اکرم کے زمانے میں بھی سنار ہوا کرتے تھے اور صحابہ ان سے لین دین بھی کرتے تھے اور ان کے ہاتھوں کوئی چیز فروخت بھی کرتے تھے. کاریگروں اور لوہاروں کا بیان ہم سے محمد بن بشار نے بیان کیا, کہا کہ ہم سے محمد بن ابی ادی نے اور ان سے شعبہ نے, ان سے سلیمان نے اور ان سے ابو الدحا نے, ان سے مسروق نے اور ان سے خباب بن عرت رضی اللہ عنہ نے کہ میں جاہلیت کے زمانے میں لوہار کا کام کرتا تھا. آس بن وائل جو کہ کافر تھا اس پر میرا کچھ قرض تھا. میں ایک دن اس پر تقاضا کرنے گیا. اس نے کہا کہ جب تک تو محمد کا انکار نہیں کرے گا تو میں تیرا قرض نہیں دوں گا. میں نے جواب دیا کہ میں آپ کا انکار اس وقت تک نہیں کروں گا جب تک اللہ تعالیٰ تیری جان نہ لے لے, پھر تو دوبارہ اٹھایا جائے. اس نے کہا کہ پھر مجھے بھی مہلت دے کہ میں مر جاؤں پھر دوبارہ اٹھایا جاؤں اور مجھے مال اور اولاد ملے, اس وقت میں بھی تمہارا قرض ادا کر دوں گا. اس پر یہ آیت نازل ہوئی, افرأیت الذی کفر بآیاتنا وقال لأوتین مالا وولدا اطلع الغیب ام اتخذ عند الرحمن احدا, کہ کیا تم نے اس شخص کو دیکھا جس نے ہماری آیات کو نہ مانا اور کہا کہ آخرت میں مجھے مال اور دولت دی جائے گی, کیا اسے غیب کی خبر ہے یا اس نے اللہ سے کوئی اقرار لے رکھا ہے, وعدہ لے رکھا ہے؟ تو اس سے کیا پتہ چلتا ہے کہ لوہار, کیونکہ ایکچولی لوگوں نے یہ بھی مشہور کر رکھا تھا کہ لوہار کی قیمت جائز, آمدنی صحیح نہیں ہے, یعنی لوہار نہیں بن سکتے آپ. اور جو ایسے کچھ خواتین یہ بھی باتیں مشہور کر کے رکھی ہیں کہ خواتین اپنے جسم کو ریزر نہیں لگا سکتی ہیں, لوہے والے اوزار سے کچھ نہیں کر سکتی ہیں, اس لیے بہت سارے سوالات آتے ہیں کہ جو انڈر آرمس ہیئر ہیں وہ ہم ریزر سے نکال سکتے ہیں, نہیں نکال سکتے ہیں. تو بالکل نکالے جا سکتے ہیں. یعنی لوگوں نے خود ساختہ اتنی باتیں مشہور کر رکھی ہیں جس کی کوئی دلیل کوئی سند نہیں ہے. تو یہ خباب بن عرت بہت مشہور صحابی ہیں. کیا ان کے بارے میں ایک مشہور واقعہ کوئی بتا سکتا ہے, خباب بن عرت کے بارے میں مشہور واقعہ جس کی وجہ سے بہت ساری کتابوں میں ان کا نام ہے, بہت مشہور واقعہ ہے؟ ویری گڈ, ماشاء اللہ, بارک اللہ فیکی. عمر رضی اللہ عنہ نے جب اسلام قبول کیا تھا تو ان کی بہن کے گھر جو قرآن پڑھا رہے تھے یہی صحابی تھے, خباب بن عرت. ٹیچر ہیں یہ, ماشاء اللہ ٹیچر تھے یہ, سمجھیں. تو بالکل شروع میں ان کو قرآن پڑھانے کا اعزاز حاصل ہوا تھا, کتنا بڑا آنر ہے آپ سوچیں. بارک اللہ فیکی. جی تو یہ خباب بن عرت مشہور صحابی, ان کی کنیت ابو عبداللہ ہے. ان کو زمانۂ جاہلیت میں ظالموں نے قید کر لیا تھا. ایک خزائیہ عورت نے ان کو خرید کر آزاد کر دیا. رسول اکرم کے دار ارکم میں داخل ہونے سے پہلے ہی اسلام لا چکے تھے. کفار نے ان کو بہت تکلیفیں دی مگر انہوں نے صبر کیا. کوفہ میں رہائش پذیر ہوئے اور 73 ایج کی عمر میں 37 ہجری میں ان کا انتقال ہوا. تو یہاں پر امام بخاری اس حدیث کو اس لیے لائے ہیں کہ جو خباب بن عرت تھے وہ لوہار کا کام کرتے تھے. اس سے ثابت ہے کہ لوہار کا کام کیا جا سکتا ہے. اور قرآن سے بھی یہ بات ثابت ہے کہ داؤد علیہ السلام کو اللہ تعالیٰ نے ان کے ہاتھ پر لوہا نرم کر دیا تھا اور وہ لوہے کے لباس بناتے تھے جنگ کے لیے اور بہترین ہتھیار بھی بنایا کرتے تھے. تو یہ پیشہ بھی جائز ہے, اس میں کوئی حرج نہیں ہے. پھر درزی کا بیان, ہم سے عبداللہ بن یوسف نے بیان کرنے کہا کہ ہم کو امام مالک نے خبر دی, انہیں اسحاق بن عبداللہ بن ابی طلحہ نے اور انہیں انس بن مالک کو یہ کہتے سنا کہ ایک درزی نے رسول اللہ صلی اللہ علیہ وسلم کو کھانے پر بلایا. انس بن مالک نے کہا کہ میں بھی اس دعوت میں رسول اللہ کے ساتھ گیا. اس درزی نے روٹی اور شوربہ جس میں کدو اور بھنا ہوا گوشت تھا رسول اللہ صلی اللہ علیہ وسلم کے سامنے پیش کر دیا. میں نے دیکھا کہ رسول اللہ صلی اللہ علیہ وسلم کدو کے قتلے پیالے میں تلاش کر رہے تھے. اسی دن سے میں بھی برابر کدو کو پسند کرتا ہوں کیونکہ نبی کریم صلی اللہ علیہ وسلم کو پسند تھا. تو یہ کام بھی صحیح ہے, مطلب یعنی درزی کا کام بھی جائز ہے, اس میں کوئی حرج نہیں ہے. کیونکہ لوگ درزی کے کام کو بھی ناپسند کرتے ہیں اور یہ پیشے کو ناپسند کرتے ہیں, تو یہ پیشہ بھی جائز اور درست ہے اور یہ پیسہ بھی یعنی جو حلال کی کمائی میں سے ہوگا. اور یہاں پر کدو کے تعلق سے کوئی حدیث نہیں ہے رسول اللہ کی, لیکن ایک صحابی نے رسول اللہ کو کدو کھاتے دیکھا تو وہ سمجھ گئے کہ رسول اللہ کو پسند ہے, لہٰذا انہوں نے بھی کھانا شروع کر دیا, یعنی وہ بھی شوق سے کھاتے تھے. اور رسول اکرم کی دعوت کرنے والے صحابی ایک درزی یعنی خیاط تھے, درزی کا کام کیا کرتے تھے. امام بخاری نے ثابت کیا ہے کہ درزی کا کام بھی صحیح جائز اور درست ہے. کپڑا بننے والے کا بیان, جلحہ جس کو کہتے ہیں, یہ ہم آخری حدیث دیکھ لیتے ہیں, اس کے بعد انشاءاللہ پھر ڈسکشن کریں گے. ہم سے یحیٰ بن بکیر نے کہا کہ ہم سے یعقوب بن عبد الرحمن نے اور ان سے ابو حازم نے کہا کہ میں نے سہیل بن سعد سے سنا, انہوں نے کہا کہ ایک عورت کہتے ہیں کہ اس نے کہا, بردہ نامی ایک عورت تھی وہ لے کر آئی. سہل رضی اللہ عنہ نے پوچھا تمہیں معلوم بھی ہے بردہ کسے کہتے ہیں؟ کہا کہ جی ہاں بردہ حاشیہ دار چادر کو کہتے ہیں. تو اس عورت نے کہا کہ یا رسول اللہ میں نے خاص آپ کو پہنانے کے لیے چادر اپنے ہاتھ سے بنی ہے. تو کہا کہ جی ہاں یعنی وہ حاشیہ دار چادر کو کہتے ہیں. تو اس عورت نے کہا کہ یا رسول اللہ میں نے خاص آپ کو پہنانے کے لیے چادر اپنے ہاتھ سے بنی ہے. آپ صلی اللہ علیہ وسلم نے اسے لے لیا, آپ کو اس کی ضرورت بھی تھی. پھر آپ باہر تشریف لائے تو آپ اسی چادر کو بطور ازار کے پہنے ہوئے تھے. حاضرین میں سے ایک صاحب کہنے لگے یا رسول اللہ یہ تو مجھے دے دیجئے. آپ نے فرمایا کہ اچھا لے لینا. اس کے بعد آپ مجلس میں تھوڑی دیر تک بیٹھے تھے, پھر واپس تشریف لے گئے, پھر ازار کو تہہ کر کے ان صاحب کے پاس بھجوا دیا. لوگوں نے کہا کہ تم نے رسول اللہ سے ازار مانگ کر اچھا نہیں کیا, کیونکہ تمہیں معلوم ہے کہ آپ کسی سائل کے سوال کو رد نہیں کیا کرتے ہیں. اس پر صحابی نے کہا کہ واللہ میں نے تو صرف اس لیے چادر مانگی کہ جب میں مروں تو یہ میرا کفن بنے. سہل رضی اللہ عنہ نے فرمایا کہ وہ چادر ہی ان کا کفن بنی. بعض کہتے ہیں کہ یہ عبد الرحمن بن عوف تھے مانگنے والے صاحب, یہ بعض کہتے ہیں کہ کوئی اور تھا, لیکن وہ عبد الرحمن بن عوف ہی تھے مانگنے والے. تو وہ تو بہت رچ پرسن تھے, تو انہوں نے بطور تبرک یعنی برکت کی وہ چادر مانگی تھی. تو اس سے پتہ چلتا ہے کہ اس عورت کے ہاں کوئی کاریگر ہوگا جو کپڑا بنانے کا کام کرنے کی ماہر تھی, یا کوئی ایسا جیسے کہتے ہیں کہ وہ چرخہ کہتے ہیں جسے کپڑا بنا جاتا ہے, تو وہ عورت اس کپڑا بننے کی ماہر تھی سمجھے, جو بہترین حاشیہ دار چادر بنا کر رسول اکرم کی خدمت میں لے کر آئی تھی. آپ نے خوشی خوشی اسے قبول بھی کیا, لیکن ایک صحابی جو کہ عبد الرحمن بن عوف تھے انہوں نے اسے آپ سے مانگ لیا. آواز نہیں آ رہی ہے میری؟ تو رسول اکرم نے ان کو خوشی خوشی وہ چادر دے دی, اور عبد الرحمن بن عوف نے اسی چادر کو اپنا کفن بنایا. اس سے پتہ چلتا ہے کہ رسول اکرم کے زمانے میں یہ فن یعنی کپڑے بننے کا فن یا چادر بننے کا فن عام تھا, اور عورتیں اس میں مہارت رکھتی تھیں, اور اس پیشے کو کوئی معیوب نہیں سمجھتا تھا, کیونکہ ظاہر سی بات ہے کپڑا تو ایک ضرورت کی چیز ہے نا, کپڑا بنا جائے اس کے اوپر کوئی چیز لگائی جائے. تو یہی ثابت کرنا امام بخاری کا مقصد ہے اس باب کو لانے کا. تو جلاہے کو معیوب سمجھنا یا جو ویور ہوتے ہیں کپڑا بننے والے یا کوئی بھی چیزیں چادر بننے والے, ان کے پیشے کو برا جاننا یہ بالکل غلط بات ہوگی اور درست نہیں ہے. الحمدللہ یہ حدیث بھی ختم ہوئی ہماری. جی اب آپ مجھے بتائیے کہ آپ لوگ کیا سمجھے آج کی احادیث سے. جلدی جلدی بات ختم کریے گا, بس صرف سمجھے اگر آپ لوگ 30-30 سیکنڈ میں اپنی بات بتا دیں, لیکن وہ لوگ بتائیں جو لوگ نہیں بتاتے ہیں کہ آپ لوگوں کو آج کی احادیث سے کچھ سمجھ میں آیا بھی ہے یا نہیں آیا. کیونکہ ٹھیک ہے تھوڑا مشکل چیپٹر ہے, لیکن اتنا مشکل بھی نہیں کہ سمجھ میں نہ آئے. الحمدللہ ہر بات تو مجھے تو بہت ہی آسان لگ رہی ہے سمجھنے کے اعتبار سے بھی. تو بتائیے آپ ہاتھ اٹھاتے جائیے. علماء خود کہتے ہیں کہ انسٹالمنٹ میں کچھ کہتے ہیں, کچھ تو اس کو بالکل غلط قرار دیتے ہیں کہ جو بھی آپ ایکسٹرا منی پے کر رہے ہیں ایکچولی وہ سود ہوگا, اور کچھ علماء کہتے ہیں کہ ایک پرسن جو آپ کو فیسلٹی پرووائڈ کر رہا ہے زیادہ دن کی کہ آپ سے وہ آرام آرام سے پیسے لے رہا ہے, تو وہ اس کو اتنا تو چاہیے کہ وہ آپ سے اتنے پیسے لے, لیکن وہ ایکسٹرا پیسے کیوں لے رہا ہے آپ سے, اس کا مطلب ہے کہ وہ سود ہوا. تو یہ معاملہ ہمیشہ سے ایکچولی دیکھا جائے تو یہ اختلاف فی مسئلہ رہا ہے, اور ذاتی طور پہ اگر آپ میری رائے مجھ سے پوچھیں گے تو میں جو انسٹالمنٹ کی جو چیزیں ہیں اس کی میں خلاف ہوں. میں یہ سوچتی ہوں کہ میں اس کے فیور میں ہوں کہ ہم پیسے جمع کریں 1 سال تک 2 سال تک اور پھر کیش جا کر وہ چیز لے لیں, تو وہ زیادہ بہتر ہے. سیف سائڈ, کیوں زبردستی ہم سود میں انوالو ہوں؟ جیسے کار کی کتنی بار ایسی ضرورت پیش ہے کہ کار نہیں خریدنا ہے, لیکن نہیں خریدے, کیونکہ انسٹالمنٹ میں خریدنے سے وہ جو 2-3 جو مینیجر سے ہم لوگوں نے ملاقات کی تھے شو روم کے, وہ لوگ ہنس کر خود ہی کہنے لگے کہ وہ چاہے نوالا اس ہاتھ سے کھاؤ یا نوالا الٹا کر کے آپ منہ میں ڈالو ایک ہی بات ہے. یعنی وہ ایکچولی دیکھا جائے تو وہ سود ہی ہوتا ہے, کیونکہ وہ آپ کو جو اتنے دن انسٹالمنٹ دے رہے ہیں, تو بھلے ہی وہ پیپر ورک ایسا کرتے ہیں کہ ابھی ہم کار آپ کو کرائے سے دے رہے ہیں, جب آپ کی انسٹالمنٹ پوری ہو جائیں گی تو پھر ہم یہ آپ کو سارے کاغذات دے دیں گے. تو ایکچولی پھر وہ گھر والا ہی معاملہ ہوا نا, وہ بھی اس طرح سے. میرا اصل الگ الگ لوگوں کے اس میں الگ الگ اس میں وہ ہیں, ماشاء اللہ بہت بڑے بڑے علماء نے اس کا فتویٰ دیا ہے, وہ ہم سے زیادہ علم والے ہیں واللہ عالم, لیکن مطلب میں ذاتی طور پر تو اس کو صحیح نہیں سمجھتی ہوں. باقی سب کا اپنا اپنا معاملہ ہے, غلط ہے, کیونکہ آپ دیکھیں ایک ہوتا ہے تقوی اور ایک ہوتا ہے فتویٰ. ہر چیز کو فتوے کی نوک پر رکھ کر اگر ہم جانچیں گے تو بہت ساری چیزیں جائز ہو جائیں گی, اور پھر ہم یہ تلوار دوسرے کے کندھے پر رکھ دیں گے نا گن, کہ ہم کو تو فلاں نے فتویٰ دیا تھا کہ یہ جائز ہے.
तो नहीं, बाज़ मामला दिल के भी होते हैं कि हमारा दिल क्या गवाही दे रहा है, क्या हम इस चीज़ को जो हम जायज़ समझ रहे हैं तो क्या वाकई में हम इससे सेटिस्फाई हैं, मुतमईन हैं, या ये चीज़ हमारे दिल में खटक पैदा कर रही है। तो जो चीज़ खटक पैदा करे वही गुनाह है असल में, हदीस की में डेफिनेशन आती है गुनाह की। तो बस फिर हमको खुद को भी जज करना है। सुभानक अल्लाहुम्म व बिहमदिक नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।